और मत्ती 9 को 18 देखि 22 पद सम्म हामी पढ्ने छौं। उहाँले यी कुराहरू तिनीहरूलाई भन्दै गर्नुहुँदा हेर एकजना शासक आएर यसो भन्दै उहाँलाई दण्डवत गरे, मेरी छोरी भर्खरै मरी, तर आएर आफ्नो हात उसमाथि राखिदिनुहोस् र ऊ बाँच्नेछ। अनि यीशु उठेर तिनको पछि लाग्नुभयो र उहाँका चेलाहरू पनि। अनि योसँगको घटना त 23 पददेखि छ, तर यस बीचमा चाहिँ अर्को घटना घट्छ अनि त्यो पनि त्यही क्रममा पढौँ। 20 पद, अनि हेर 12 वर्षदेखि रगत बहने रोग लागेको एउटी स्त्रीले उहाँको पछिल्तिर आएर उहाँको वस्त्रको किनार छोई, किनकि उसले मनमनमा भन्थे, मैले उहाँको वस्त्र छुन मात्र पाए भने पनि म निको हुनेछु। तर येशूले पछिल्तिर फर्किनुभयो र उसलाई देखेर उहाँले भन्नुभयो, छोरी साहस गर, तिम्रो विश्वासले तिमीलाई निको पारेको छ। अनि त्यो स्त्री त्यही घडीदेखि निको भई, त्यसले 12 वर्षदेखि रगत बग्ने रोग लागेको अनि उसको बल घट्दै 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 गइरहेछ निरन्तर, होइन। अनि लुगाको किनार मा छुने बित्तिकैमा प्रभु येशूको छुने बित्तिकै चाहिँ ऊ निको हुन्छ है। अनि के अरे यो अरू खण्डमा हेऱ्यो भने चाहिँ यो आमाले चाहिँ थुप्रो खर्च गरिसकेको थियो भनेछ, डक्टर कहाँ गएर चाहिँ थुप्रै पैसा खर्च गरेर, तर 19 पनि भएको थिएन। अनि यसको मतलब चाहिँ मान्छेले उसलाई सहायता गर्न सक्दैन थियो भन्ने कुरा चाहिँ उसको केसमा हामीले बुझ्नुपर्ने, ऊ चाहिँ मानवीय सहायताले भेट्न नसक्ने स्थितिमा थियो, तर प्रभु येशूले उसलाई सहायता गर्न सक्नुहुन्थ्यो। उसको अवस्था चाहिँ अङ्ग्रेजीमा होपलेस भन्छ नि, होपलेस थियो है, आशा रहित थियो होइन, तर ख्रिस्टमा चाहिँ आशा पाउँछ उसले। त्यसैले यो देखाएको छ कसरी उहाँले चाहिँ सबैभन्दा आशा रहितलाई पनि उहाँले चाहिँ जीवन दिन सक्नुहुन्छ, जुनसुकै पापीलाई पनि बचाउन सक्नुहुन्छ। पावलले त भन्छ, म त सबभन्दा प्रमुख सबभन्दा मुख्य पापीलाई नै बचाउनु भयो भने त अरूले त सक्नुहुन्छ भनेछ। त्यस्तै मत्ती अब 9 जुन त्यो शासक भनेको सभाघरको शासक हो, उसको छोरीको केसमा चाहिँ अगाडि बढ्छ कुरा 23 पददेखि जाउँ। अनि जब येशु त्यस शासकको घरमा आइपुग्नु भयो अनि बाँसुरी बजाउनेहरू र मानिसहरूलाई खैला बैला गरिरहेका देख्नुभयो, तब उहाँले तिनीहरूलाई भन्नुभयो, हट, किनकि ठिटी मरेकी छैन तर निदाएकी छ। अनि तिनीहरूले उहाँलाई खिसी गरेर हाँसिदिए, तर त्यस भिडलाई बाहिर निकालेपछि उहाँ भित्र पस्नुभयो र त्यसको हात समात्नु भयो र त्यो ठिटी उठी, अनि यस कुराको कीर्ति त्यस मुलुकभरि फैलियो। युदीहरूको यहाँ चलन यहाँ देख्दैछौ त्यो बेला, कि कोही मृत्यु हुँदाखेरि चाहिँ हुन त अब संसारभरि नै त्यस्तो चलन छ, अनि त्यस्तै खालको बाजा बजाउँछ क्या, होइन, कोही मान्छे मऱ्यो भने नि अनि त्यो बाजाले पनि थाहा हुन्छ कोही मान्छे मरेछ त्यो घरमा, होइन, त्यो एक प्रकारले बजाउँछ, एकदमै दुःख लाग्ने खालको बाजा बजाइन्छ होला, होइन, जस्तै कि हामीलाई होइन हाम्रो पहिला त्यो हत्याकाण्ड के अरे दरबार काण्ड भनौँ न, त्यहाँ हुँदाखेरि चाहिँ 24 घण्टा रेडियोमा चाहिँ कस्तो आवाज सुनिन्थ्यो, एक खालको ध्वनि आइरहन्थ्यो नि ऱ्याङ, होइन, त्यस्तो खालको। अनि त्यस्तै यहाँ चाहिँ बाँसुरी बजाउनेहरू भनेको त्यो भनेको, अनि खैला बैला भनेको रुवावासी, अनि त्यस्तो व्यक्तिहरूलाई चाहिँ बोलाइन्थ्यो भने क्या पैसा तिरेर, अनि उनीहरू चाहिँ उनीहरूको काम चाहिँ रोइदिने क्या ताकि हाम्रो घरमा रोइदिने कोही होस् भने जस्तो कि हामीलाई त अलिक हाँस उठ्दै थियो तर चलनै थियो होइन। अनि उहाँले त्यहाँ चाहिँ डाँगो छोडेर रोइरहेको हुन्थ्यो उता चाहिँ, अनि प्रभु येशु आएर त हट होइन यो के अरे भनेर के भन्नुहुन्छ भने छिटी मरेकी छैन भन्छ, निदाएकी छ भन्छ। अब प्रभु येशुले के झुटो बोल्नु भएको हो कि है, जब उहाँले मरेको छैन भनेर, अब प्रभु येशुले त कहिले पनि झुट बोल्नुहुन्न। पहिलो पत्रस 2:22 छ, उहाँको मुखबाट कहिले पनि छलको कुरा आएन है। अनि तर साँचो हो फेरि त्यो केटी चाहिँ मरेकै थियो, अब तर उहाँले झुटो किन बोल्नु भएन भने उहाँले चाहिँ मान्छेलाई चाहिँ छक्क्याउन छल्न खोजिरहनु भएको थिएन. झुट बोल्नु भनेको के भने कसैलाई चाहिँ जानी जानी छल्नलाई, अर्कै सोचोस् भएको भन्दा पनि अर्कै सोचोस् भनेर चाहिँ अर्कै कुरा भ्रममा पार्नलाई चाहिँ भन्ने हो. तर प्रभु येशूले चाहिँ जुन यहाँ भन्नु पनि निदाएकी छ अथवा सुतेको बाइबलमा चाहिँ, अनि यो साँचो थियो. अब उहाँको परमेश्वरको दृष्टि उहाँको दृष्टिमा चाहिँ सुतेकोलाई उठाउने हो. अनि त्यसैले विश्वासीहरूको के अरे विश्वासीहरू सुतेका छन् प्रभुमा, अनि उनीहरूलाई चाहिँ दौडेर उठाउनुहुन्छ भन्ने कुरा पनि बाटो पनि अलिकति बुझ्न सकिन्छ. तर उहाँले चाहिँ किन यसरी भन्नुभयो भने उनीहरूलाई चाहिँ छक्कै पार्नलाई क्या. उहाँको कतिचोटि तरिका नै त्यस्तै छ. उहाँको प्रचार सुन्नुभयो भने कस्तो कस्तो उदाहरण दिनुहुन्छ कि उहाँले बरु उहाँले एउटा ठाउँमा बरु सियोको नाथलीमा बरु उठ छिर्छ है. भावले कस्तो कुरा त्यो हामीले कल्पना गर्न. तर धनी मानिस चाहिँ स्वर्ग राज्यमा पस्न गाह्रो हुन्छ. अर्थात् बरु तिमी हातै काट्देऊ अघि हामीले पढ्यो नि, अनि स्वर्ग राज्यमा बरु चाहिँ एउटा हात चाहिँ काटिएर जानु ठिक हो, बरु पुरै शरीर चाहिँ नरकमा जल्न मना. कतिचोटि उहाँको सिकाउने तरिका नै उनीहरूको ध्यान आकर्षण गर्नलाई, अनि किनभने उहाँले चाहिँ एउटा काम गर्न लागिरहनु भएको थियो. त्यो चाहिँ के भने उहाँको लागि चाहिँ सुतेकोलाई उठाउने जस्तै है. अनि त्यसैले गएर मरेको केटीलाई जिउँदो पार्नुहुन्छ. अनि किनभने जब हामीले भन्छौँ नि कोही मान्छे सुतिरहेको छ भनेर हामीले भनेको मतलब चाहिँ गएर उसलाई उठायो भने उठ्छ भने त होइन, सुतिरहेको छ. त्यसैले प्रभुले त त्यही गर्न लागिरहनु भएको थियो, गएर उठाउनु लाग्नु भएको थियो. त्यसैले सुतेकी छ के निदाइरहेको छ म उठाउँछु गएर भने चाहिँ, अनि ठ्याक्कै त्यही नै गर्नुभयो. उहाँले जानुभयो भित्र उठ होइन भन्नुभयो अनि उठ्यो. अब त्यसैले यहाँ अरू उदाहरणहरू पनि छन्. अनि एक्चुअली सरस्वती पढ्ने यो भाग चाहिँ अब 27 नौ अध्यायको. अनि येशू त्यहाँबाट जाँदै गर्नुहुँदा दुई अन्धा मानिसहरू कराउँदै यसो भन्दै उहाँको पछि लागे. हे के भनेर बोलाएछ उहाँलाई, दाउदका पुत्र भनेको के हो, उहाँको के ओहदा अथवा किन उहाँलाई दाउदको पुत्र भनेको, ठिक हो राजा अथवा मसीह, उहाँ नै मसीह राजा हो, दाउदको पुत्र उहाँको राजकीय ओहदा हो. हामीमाथि दया राख्नुहोस् है. अनि उहाँ घरभित्र आउनुभएपछि ती अन्धा मानिसहरू उहाँका आए, अनि येशूले तिनीहरूलाई भन्नु म यो गर्न सक्छु भनी के तिमीहरू विश्वास गर्छौ. तिनीहरूले उहाँलाई भने ज्यू प्रभु. तब उहाँले यसो भन्दै तिनीहरूको आँखा छुनुभयो, तिमीहरूको विश्वास अनुसार तिमीहरूलाई होस्. अनि तिनीहरूको आँखा खोलिए, अनि येशूले यसो भन्दै तिनीहरूलाई कडा आज्ञा दिनुभयो, हेर यो कुरा कसैलाई थाहा नपाओस् तर तिनीहरूले गएर उहाँको कृति त्यस मुलुकभरि फिजाए. 32 उहाँहरू निस्केर जाँदै गर्नुहुँदा हेर तिनीहरूले उहाँका दुष्ट आत्मा लागेको एउटा गुङ्गा मानिसलाई ल्याए, अनि दुष्ट आत्मा निकालेपछि त्यो गुङ्गो बोल्यो. अनि भिडहरू यसो भन्दै छक्कै परे, इजरायलमा यस्तो कहिले देखिएको थिएन. तर फरिसीहरूले भने ओहो अब चाहिँ सुन्नुहोस् है, फरिसीहरूले के भन्छ, यसले त दुष्ट आत्माको शासकद्वारा दुष्ट आत्माहरू निकाल्छ. अब यो चाहिँ ख्यालमा राखिसक्नुहोस् है, इजरायलले आफ्नै मसीह राजालाई इन्कार गर्ने क्रम चाहिँ झन्झन कठोर भइरहेछ है. अब उहाँको आश्चर्य कर्महरू देखिरहेछ, अब आश्चर्य कर्म भएन भन्न सक्दैन. कसरी इन्कार गर्ने, यो चाहिँ शैतानको शक्तिले हो भन्ने है. अनि यो कुरा चाहिँ अब एकदम महत्त्वपूर्ण हुन आउँछ हाम्रो अध्ययनमा. अनि येशू सबै सहर र गाउँतिर तिनीहरूका सभाघरहरूमा शिक्षा दिँदै राज्यको सुसमाचार प्रचार गर्दै, के को सुसमाचार प्रचार गर्दै रे, राज्यको. त्यसैले अहिले हामीले प्रचार गर्ने सुसमाचार होइन नि, अहिले हामी राज्यको सुसमाचार प्रचार गर्दैनौँ. अहिले चाहिँ हामीले ख्रिस्टको मृत्यु गढाई र बौरी उठाए, 1 कोरिन्थी 15 त्यो सुसमाचार प्रचार गर्छौँ. त्यो बेलामा अहिलेको सुसमाचार प्रचार गरिएकै थिएन. त्यो हामीलाई कसरी थाहा छ भने प्रभु येशू मर्नु भएको थिएन, गाडिनु भएको थिएन, बौरी उठ्नु भएको थिएन. अनि यहीँ लेखेको छ यो चाहिँ राज्यको सुसमाचार, अनि यसको विषयमा पनि हामी अझ अध्ययन गर्न बाँकी छ. अनि मानिसहरूमा भएको हरेक रोग र हरेक शारीरिक दुर्बलता निको पार्दै घुम्नुभयो, मसीहको प्रमाण दिँदै आफ्नो अधिकार देखाउँदै. 36 तर भीड़हरूलाई देखेर उहाँ तिनीहरूप्रति दयाले भरिनु भयो, किनकि तिनीहरू गोठाला नभएका भेडा चाहिँ क्लान्त भएका र तितर बितर पारिएका थिए. अनि उहाँले भन्नुहुन्छ 37 पद, तब उहाँले आफ्ना चेलाहरूलाई भन्नुभयो, साँच्चै फसल प्रशस्तै छ तर खेतालाहरू थोरै छन्, यसकारण तिमीहरूले फसलका प्रभुलाई उहाँले आफ्नो फसलमा खेतालाहरू पठाइदिउन् भनी प्रार्थना गर। आफ्नो चेलाहरूलाई चाहिँ आफ्नो दर्शन बताउँदै हुनुहुन्छ। उहाँको हृदयमा के छ त्यो चेलाहरूले पनि बुझेको चाहनुहुन्छ, मेरो पछि लाग्यो भने जस्तो उहाँको जस्तै सोचाइ हुन, उहाँको जस्तै हेराइ हुन। अनि त्यसैले अब हामी 10 अध्यायमा आइपुग्छौँ है, किनभने अब खेतालाहरू छन्, 12 जना खेतालाहरू फसलमा पठाउनलाई उनीहरूलाई नियुक्त गर्नुहुन्छ। अनि यो 10 अध्यायमा चाहिँ छ नि, हामीले एउटा एकदमै सुरु गर्दा नै हामीले ख्याल गर्नुपर्ने कुरा के हो भने, यदि तपाईँ हामी मानिसहरूका गएर चाहिँ प्रभुको निम्ति उनीहरूलाई हामी जित्ने हो भने, अनि किनभने हाम्रो यो संसारमा हुनुको एउटा काम त्यो होइन, अनि उनीहरूलाई मानिसहरूलाई संसारको हराएको मानिसहरूलाई सहायता गर्ने हो भने, अनि त्यो उनीहरूलाई सहायता गर्न प्रभुमा डराउने हामी सफल हुने हो भने चाहिँ एउटा कुरा अनिवार्य छ, त्यो के भने हाम्रो प्रभुको विचार र धारणा चाहिँ हामीले राम्रोसँग जान्नुपर्छ। त्यो नै जाने छैन भने त हामीले कसरी सहायता गर्ने होइन? अब प्रभुका ल्याउने रे हामीले, प्रभुको मनै थाहा छैन हामीलाई, प्रभुको विचार धारा नै थाहा छैन भने त हाम्रो आफ्नै तरिकाले हुन थाल्छ। अनि अहिले इसाई जगतमा त्यही भइरहेछ है, प्रभुले चाहिँ समर्थन नगर्ने तरिकाहरू अपनाएर सांसारिक गीतहरू अनि अविश्वासी गायकहरू अनि चित्र के भन्छ कलाकारहरू प्रयोग गरेर चाहिँ संसारलाई जित्न खोजिरहेछ। यो कति नमिल्दो कुरा हो। अब मलाई आशा छ तपाईँले अलिकति भए पनि देख्नुहुन्छ त्यो है, छुट्याउन सक्नुहुन्छ। अनि त्यसैले प्रभुको मन उहाँको धारणा बुझ्न खाँचो भएकोले नै प्रभुले चाहिँ जो कोहीलाई चाहिँ त्यो काम अराउनुहुन्न, उहाँको नजिकमा हिँडिरहेका यहाँ छन् है, अनि 12 जना है, अनि उनीहरूलाई चाहिँ फसलको बारेमा अनि उहाँ कुन हिसाबले हेरिरहनु भएको छ यी मानिसहरूलाई अनि उहाँले त्यो बताउँदै हुनुहुन्छ है। अनि त्यसैले यहाँ 10 अध्यायको 1 पदमा हामी पढौँ, अनि आफ्ना 12 जना चेलाहरूलाई आफू कहाँ बोलाएर उहाँले तिनीहरूलाई अशुद्ध आत्माहरू निकाल्ने अनि हरेक रोग र हरेक शारीरिक दुर्बलता निको पार्ने अधिकार दिनुभयो, प्रभुसँग थियो अधिकार अनि उनीहरूलाई दिनुभयो, सबैलाई दिनुभएन, त्यही 12 जनालाई मात्रै 2 पद। त्यसैले उनीहरूलाई पठाउँदाखेरि चाहिँ कसरी पठाउनुहुन्छ भने पुरा सामर्थ्यमा पठाउनुहुन्छ अनि उनीहरूले आफै त गर्नै नसक्ने कामहरू हो यो होइन, त्यसैले पुरा अधिकार दिनुहुन्छ यो गर। अनि उनीहरूको नाम उल्लेख छन् 2 पद। अब ती 12 जना प्रेरितहरूको नाम यी हुन्, पहिलो सिमोन जो पत्रुस भनिँदछन् र उनका दाजु अन्द्रियास, जब्दीका छोरा याकुब र तिनका भाइ युहन्ना, सुरुमा हामीले पढ्ने यी 4 जनालाई चाहिँ माछा मार्ने पेसाबाट अब मानिसहरूको जालहारी मछुवा बनाउनलाई बोलाउनु भएको थियो, अब चाहिँ पठाउने बेला भयो उनीहरूलाई। 3 पद, फिलिप र बार्थोलोमाई भनेको नथनियल होस् घरको नाम, थोमा र महसुल उठाउने मत्ती, ओ यो लेखक पनि छ, अल्फयसका छोरा याकुब र थद्देश उपनाम भएका लब्बेयस, अनि त्यसपछि सिमोन कनानी र यहुदा इस्करियोती जसले उहाँलाई पक्रायो पनि भनेछ, त्यसैले 12 जना। अनि उनीहरूको काम के हो, कस कहाँ जानुपर्ने थियो त्यो पढौँ हामी 5 पद, ती 12 जनालाई येशूले यसो भन्दै आज्ञा दिएर पठाउनु भयो, अन्य जातिहरूको बाटोमा जाऊ कि नजाऊ किन यो राज्यको सुसमाचार हो। अनि हेर्नुहोस्, इजरायललाई चाहिँ स्वर्गको राज्य नजिकै आएको छ, पश्चाताप गर भनेर उनीहरूको भन्ने काम थियो। यहाँ हेर्नुहोस् न, अन्य जातिहरूको बाटोमा नजाऊ र सामरीहरूको कुनै सहरभित्र पनि नपस, खालि यहुदीहरूको, तर बरु इजरायलका घरनाका हराएका कोहरूका जाओ, भेडाहरूका जाओ, इजरायलका घरनाका हराएका भेडाहरूका जाओ। अनि त्यसैले गर्दाखेरि यो चाहिँ राज्यको सुसमाचार प्रचार गर्नलाई थियो, उनीहरूले के प्रचार गर्नु पर्थ्यो, इजरायल जातिको यो इजरायलहरूका गएर स्वर्ग राज्य नजिकै छ, राजा उप आइसक्नु भयो राजा. अनि यो कसले प्रचार गरे पहिला चाहिँ सबभन्दा सुरु कसले प्रचार गरे ल तपाईँले भन्नुहोस् त यो सुसमाचार चाहिँ यो राज्यको सुसमाचार सबभन्दा पहिला कसले प्रचार गरे बक्तिसमा दिने हुनाले त्यसपछि कसले प्रभु येशु आफैले बक्तिसमा दिने हुनाले तीनको दुईमा होइन प्रभु येशु आफैले चारको सत्र र तेइसमा होइन हिजो हेरिसकेका थियौँ पछि अनि नौको पैँतिसमा पनि अब अनि अब चाहिँ यो चेलाहरूले बाह्र प्रेरितहरूले प्रचार गर्नुपर्छ उनीहरूले के भन्नुपर्छ भने उनीहरूको खुसीको खबर उनीहरूको सुसमाचार भनेको के थियो भने राज्य चाहिँ अब हामीले प्राप्त गर्न सक्छौँ नजिकै आएको छ है. अनि अनि एउटा कुरा हामीले अध्ययनमा अब के देख्नेछौँ भने प्रभु येशूको दोस्रो आगमन को कुरा हामीलाई अलिअलि थाहा छ प्रभु येशू फेरि आउनुहुन्छ भन्ने कुरा मण्डललाई लिन आउने कुरा त छँदैछ एउटा त्यो चाहिँ बेग्लै हो हामीलाई लिएर लाने तर कस्तो भने यही पृथ्वीमा नै आउने पनि हुनेछ त्यसलाई चाहिँ दोस्रो आगमन भन्छ हामीलाई उठाइ लैजानलाई चाहिँ अङ्ग्रेजीमा ऱ्याप्चर भन्ने चलन छ मण्डली उठाइने दिन तर त्यसको सात वर्षपछि चाहिँ प्रभु येशूको दोस्रो आगमन चाहिँ यही पृथ्वीमा आफ्नो राज्य स्थापना गर्न आउनुहुनेछ अनि त्यो बेला भन्दा अगाडि त्यो सात वर्षको अवधिमा पनि फेरि राज्यको सुसमाचार प्रचार हुन्छ अनि किनभने पहिलोचोटि यो प्रचार हुँदाखेरि चाहिँ इजरायलले विश्वास गरेन स्वीकार गरेन इजरायलको जुन मौका थियो स्वर्गीय राज्यभित्र पस्ने उनीहरूले मसीहलाई नै क्रुसमा टाङ्गिदिए त्यसैले स्वर्गको राज्य अर्थात् परमेश्वरको राज्य चाहिँ जुन चाहिँ पृथ्वीमा हुनुपर्ने दोस्रोचोटि उहाँको आगमनमा हुनेवाला छ एकचोटि हेर्नुहोस् न मत्ती चौबिसमा यसो अलिकति यो पछिको अध्ययन हो अनि यो पालिको मङ्सिरको बाइबल अध्ययनमा चाहिँ यहाँ पुग्दैन जस्तो छ ठिकै छ तर प्रभुको इच्छामा चैतमा यदि प्रभु आइसक्नु भएको छैन भने त्यो बेलासम्म होइन चौबिस अध्यायमा चाहिँ हामी पढ्छौँ चौबिसको चौधमा हेर्नुहोस् न यो चाहिँ यो चौबिस अध्याय तपाईँले पढ्नुभयो भने यो चाहिँ सात वर्षको सङ्कष्टकालको समयको कुरा है अनि त्यो बेलामा चाहिँ के हुनेछ भनेछ चौध पदमा चौबिसको चौध अनि यो राज्यको सुसमाचार चाहिँ सबै जातिहरूका लागि त्यो बेला चाहिँ साक्षी हुनलाई सारा संसारमा प्रचारिनेछ अनि त्यसपछि अन्त आउनेछ यो चाहिँ प्रभु येशूको दोस्रो आगमनको अगाडि हो किनभने तपाईँले सर पढ्दै जानुभयो भने त्यसपछि चाहिँ बादलहरूको साथमा मानिसका पुत्र चाहिँ बडो सामर्थ्य र महिमासित आइरहनु भएको हामीले पढ्छौँ त्यसैले दोस्रो आगमन अगाडि पनि यो राज्यको सुसमाचार प्रचार हुन्छ तर यो जुन अहिले पढ्दैछौँ यो चाहिँ पहिलोचोटि थियो है इजरायलले पुरै इन्कार गर्न यहाँ बाँकी नै छ होइन इन्कार चाहिँ भइरहेछ स्वागत गरिरहेछ होइन तर फाइनल हुन चाहिँ बाँकी नै छ अनि अर्को कुरा प्रभु येशूले यो चेलाहरूलाई जहाँ यहाँ पठाउनु भयो मत्ती दसमा यो चाहिँ मत्ती अठाइसमा उनीहरूलाई पठाएको कामभन्दा फरक हो मत्ती अठाइसमा जाउँ त्यहाँ पनि पठाउने काम गर्नुभएको छ मत्ती अठाइसमा मत्ती अठाइस अनि सोह्र पदमा अब बाह्रजनाबाट एघारमा घटेको छ किनभने एकजना चाहिँ धोका दिने स्करियोती चाहिँ अपश्चतापी भएर आत्महत्या गरेर मरेको छ अठाइसको सोह्रमा तब एघारजना चेलाहरू गालिलमा येशूले तिनीहरूलाई खटाउनु भएको पहाडमा गए अनि अठार पद अनि तिनीहरूका आएर येशू तिनीहरूसँग यसो भन्दै बोल्नुभयो स्वर्ग र पृथ्वीमा सारा अधिकार मलाई दिएको छ यो चाहिँ उहाँको बौरी उठाएपछिको कुरा क्रुसमा मरिसक्नुभयो गाडिसक्नुभयो बौरी उठ्नु भइसकेपछि भन्नुहुन्छ स्वर्ग र पृथ्वीमा सारा अधिकार मलाई दिएको छ यसकारण तिमीहरू जाओ र कसलाई चेला बनाऊ सबै जातिहरूलाई त्यसैले मत्ती दसमा त अन्य जातिका नजाऊ सामरीको अह त्यहाँ जाने होइन इजरायलको घरानाको हराएको भेडाहरूको मात्र छ त्यसैले फरक हो है त्यसैले मत्ती दस जब पढ्छ भने त्यो चाहिँ हामी मण्डली युगको विश्वासीहरू कसरी सुसमाचार सुनाउने जाने त्यो बताएको होइन त्यहाँ कामलाग्दो सिद्धान्तहरू छ हाम्रो लागि पनि तर यो चाहिँ हामीलाई सुसमाचार कसरी सुनाउने भनेर सिकाउनलाई यो मत्ती दश होइन है, तर यसमा चाहिँ हामीले केही पाठहरू सिक्नेछौँ। त्यसैले मत्ती दशमा फर्केर जाउँ हामी। त्यसैले राज्य उहिलेदेखि प्रतिज्ञा गरेको परमेश्वरको ढुकुटीमा उहाँले सञ्चय गर्नेको प्रतिज्ञाहरू अनुसार चाहिँ यहुदीहरूलाई मौका दिएको छ, पश्चाताप गर, आ साउरो ढोकाबाट भित्र पस्छ है, अनि मलाई चिन, मलाई पछ्याऊ, प्रभु येशूले भन्दै हुनुहुन्छ है, म तिमीहरूलाई चिन्दिन भन्न नपरोस् पछि गएर, होइन हे कुकर्मीहरू भन्न नपरोस्, अनि आऊ भन्दै हुनुहुन्छ। अनि तर बत्तीसमा दिने उनीहरूले प्रचार गर्यो, त्यसपछि प्रभु येशू राजा आफैले पनि प्रचार गर्नुभयो, त्यसपछि राजाका यहाँ चेलाहरूले प्रेतहरूले प्रचार गर्दैछन्, तर के पाउँछन्, यहुदीहरूले चाहिँ हरेक चोटि चाहिँ नाइ 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 भन्छ उनीहरूले चाहिँ, होइन जतिचोटि प्रस्तुत गरे पनि इन्कारै गर्छ। अनि मत्ती होइन को पुस्तकको लास्टतिर पुग्दाखेरि त 26-27 अध्यायमा त उहाँलाई त क्रुसमा टाँग्छ। अनि त्यसैले दोस्रोचोटि प्रभु येशू आउनै पर्छ, किनभने यो प्रतिज्ञाहरू त पुरा हुनु पऱ्यो नि, होइन त्यतिकै फाल्दिने यिनीहरू, परमेश्वर त झुट्टा हुन्छ होइन, किनभने हाम्रो त एउटा कुनमा हो भविष्यवाणी र अध्ययन गर्दाखेरि चाहिँ दाऊदको सिंहासनमा सदा सर्वदा राज्य गर्नुहुन्छ भनेको छ नि, त्यो त पुरा गर्नु पऱ्यो नि प्रभु येशूले, त्यसैले गर्दा उहाँको दोस्रो आगमन हुनै पर्छ। इजरायल राष्ट्र त्यतिकै बिलाएर जानु हुँदैन है, त्यसैले पनि इजरायल राष्ट्र बिलाएर गएको छैन, अनि उसको त्यसको बारेमा पनि पढ्नेछ कसरी चाहिँ यस्तो प्राचीन जाति अहिलेसम्म जस्ताको तस्तै छ। अनि अचम्मै छ त्यो चाहिँ, परमेश्वरको वचनबाट हामी बुझ्छौँ यो, त्यसैले यो परमेश्वरलाई कुनै ठुलो कुरा होइन। त्यसैले प्रभु येशू ख्रिस्ट फेरि आउनुहुनेछ, अनि ठ्याक्कै उहाँको दोस्रो आगमन हुन अगाडि चाहिँ राज्यको सुसमाचार फेरि पनि त्यो बेला चाहिँ पृथ्वीभरि नै प्रचार गरिनेछ। अब मत्ती 10 9 पढौँ, हामी 9-10 पढौँ। आफ्ना पटुकीहरूमा सातदेखि पढौँ, साँच्चै त्यहाँ छुटेछ। अनि जाँदै गर्दा यसो भन्दै प्रचार गर, के प्रचार गर्ने उनीहरूले, त्यही प्रचार, स्वर्गको राज्य नजिकै आएको छ। युवतीहरूले बुझ्न सक्ने कुरा हो यो, तर अब विश्वास गर्ने कि नगर्ने। 8 बिरामीहरूलाई निको पार, प्रभुले भन्नुहुन्छ ती 12 कोरीहरूलाई शुद्ध पार, मैले गरे जस्तै मरेकाहरूलाई बिउताओ, दुष्ट आत्माहरू निकाल, तिमीहरूले सित्तैमा पाएको छौ सित्तैमा देऊ। त्यसैले उहाँको अधिकार चाहिँ प्रकट गर्नलाई साँच्चै नै मसीहले नै हामीलाई पठाएको हो, किनभने उनीहरू आएर चाहिँ भन्दैमा को हो तिमीहरू गालिलका मछुवाहरू भने भने त के गर्ने, अनि उनीहरूले चाहिँ एउटा चाहिँ मरेकोलाई जिउँदो पारेपछि चाहिँ त्यो चाहिँ प्रमाण हुन्थ्यो, कोरीहरूलाई शुद्ध पारेपछि प्रमाण हुन्थ्यो, अनि 12 गरेर चाहिँ गरे उनीहरूले, अनि किनभने फर्केर आएर एकदम खुसी भएर आएछन् कि उनीहरू, ओ प्रभु दुष्ट आत्मा पनि भाग्यो भन्दै आइरहेछ, प्रभुले चाहिँ उनीहरूलाई चाहिँ त्यतिकैमा नरमा स्वर्गको राज्यमा नाम लेखेछ भनेर रमा भयो, त्यो सानो कुरा हो भन्नु उहाँले। अनि त्यसपछि हामी पढ्छौ 9 त्यो 12 अझ निर्देशन दिँदै हुनुहुन्छ, आफ्ना पटुकीहरूमा न त सुन बोक न चाँदी भनेको पैसाको कुरा, न तामा। 10 न त यात्राको निम्ति झोला न 2 दौरा न जुत्ताहरू न लौराहरू नै बोका, किनकि खेताला आफ्नो भोजनको योग्य हुन्छ। अनि अहिलेको सुसमाचार प्रचारकहरूलाई भने होइन नि, फेरि हामीले यसरी गर्न थाल्यो भने त हामी त बाइबलको अर्थ उल्टो पाल्टो पारेर आफै दुःखमा पर्छौँ होइन, अनि दुःख पाए मङ्गलले आफ्नै ढङ्गले हुन्छ। बाइबलले यो हामीलाई भने होइन, 12 भनेको, त्यसैले बाइबल पढ्दा कसलाई भनेको, कुन समयमा भनेको त्यो छुट्याउनु पर्छ होइन। अनि जस किन यसो भन्नुभएको उनीहरूलाई, कस्तो भने उनीहरू के पनि नलिकन गए हुन्थ्यो, सबै प्रभुले प्रबन्ध गरिदिनुहुन्थ्यो कि, त्यस्तो खालको अचम्म प्रबन्ध थियो उनीहरूलाई, त्यो राजा हो नि त उहाँ है। अनि साथै जाने क्रममा चाहिँ हामी यो बाँकी भाग पनि पढ्नुपर्छ होला, 11 पढौँ त। अनि जुनसुकै सहर वा गाउँमा तिमीहरू पसला त्यस ठाउँमा को योग्य छ, योग्यको छ भनी सोधपुछ गर, अनि तिमीहरू त्यहाँबाट नआउन्जेल त्यहीँ बस, साँच्चै नै प्रभुलाई स्वागत गर्नेको घरमा चाहिँ बस, अर्काको महिनामा 12 अनि जब तिमीहरू घरभित्र पस्दछौ त्यसलाई अभिवादन गर, अनि त्यो घर साँच्चै नै योग्यको छ भने तिमीहरूको शान्ति त्यसमाथि आओस्, तर त्यो योग्यको छैन भने तिमीहरूको शान्ति तिमीहरूका फर्कोस्, अनि जसले तिमीहरूलाई ग्रहण नगर्ला र तिमीहरूका वचनहरू नसुन्ला तिमीहरू त्यस घर वा शहरबाट निस्कदा हुँदी तिमीहरूका पाउका धुला टकटकाइराख। म तिमीहरूलाई साँचो भन्दछु, न्यायको दिनमा सदोम र गोमराको देशको दशा चाहिँ त्यस सहरको भन्दा बढी सहन सक्ने हुनेछ। एकदम गम्भीर कुरा रहेछ। त्यो बाह्रजनालाई ग्रहण गर्यो भने होइन, उनीहरूको सन्देशलाई ग्रहण गर्यो भने चाहिँ प्रभुलाई ग्रहण गरे जस्तै हो, इन्कार गर्यो भने चाहिँ न्यायको दिनमा बरु सदोम र गोमरालाई चाहिँ सजिलो हुन्छ भनेर भन्नुहुन्छ। त्यसैले प्रभुले चाहिँ जब पठाउनुहुन्छ नि, एक चाहिँ पुरै प्रबन्ध गर्नुहुन्छ उनीहरूको लागि, त्यही पनि लानु पर्दैन। दोस्रो कुरा चाहिँ उनीहरूलाई के देखाउनुहुन्छ भने शत्रुले चाहिँ सामना गर्नेछ तिमीहरूलाई है। इन्कारको कुरा चाहिँ यहाँ सन्देशमै छ उनीहरूलाई पठाउँदाखेरि नै। तैपनि प्रभु चाहिँ हराएका इजरायलको भेडाहरू प्रति चाहिँ उहाँको दयाले भरिएकोले चेलाहरूको हृदयमा पनि त्यो होस् भन्ने चाहना छ होइन, उहाँ आफै पनि जान सक्नुहुन्थ्यो तर उनीहरूले पनि प्रभुको जस्तै मन भएको चाहना छ। अनि वास्तव हामी विश्वासीहरूलाई पनि त्यही हो, उहाँको जस्तै मन हामीसँग होस् भनेर होइन, के हाम्रो सहायता चाहिने हो र उहाँलाई होइन, हामी नभइकन होइन, खास मुख्य चाहिँ हामीलाई सिकाउन, हामीलाई भाग दिन, हामीलाई मौका हो उहाँको जस्तै मन भएर। त्यसैले हामीले अघि दुईचोटि गएन, ख्रिस्टको मन ममा रहोस् भनेर, त्यो राम्रो भजन छ है। अनि त्यसैले हामीले मानिसहरूलाई हेर्दा अनि उनीहरूलाई सहायता गर्न खोज्दाखेरि चाहिँ हाम्रै आफ्नै सहानुभूतिले गर्ने होइन, त्यो गर्यो भने त कहीँ पनि पुग्दैन त्यो होइन, मलाई दया लाग्यो मलाई माया लाग्यो त्यसो होइन, प्रभुले चाहिँ उप्रति चाहिँ यसरी हेर्नुहुन्छ, त्यसैले म उसलाई त्यसरी हेर्छु। प्रभु जो म भित्र हुनुहुन्छ उहाँले यो चाहनुहुन्छ उसको लागि, त्यसैले म उसलाई यो भन्छु इत्यादि होइन। अनि त्यसैले के थियो भने उहाँले भन्नुभएको थियो, जाओ है, जानु म पठाउँदैछु, तर प्रतिक्रिया चाहिँ त्यति राम्रो चाहिँ हुँदैन, सङ्केत दिइसक्नु भएन भनेपछि कति वास्ता प्रभुको होइन, ए नजा त्यो बदमासहरूका होइन, त्यसरी त्यो थियो र उहाँको ठिकै थिएन उहाँको होइन, झा अनुग्रहमा पठाउँदै हुनुहुन्थ्यो है। अनि कस्तो भने मान्छेहरू चाहिँ अब कसो भने भेडाहरू खोज्नु परेको छ, तर त्यहाँ त बुहँसहरू छ है, त्यसैले त बुहँसको इलाकाभित्र आइरहेछ होइन, उनीहरू चाहिँ भनौँ न भेडाहरूलाई खोज्नलाई, त्यसैले गर्दाखेरि चाहिँ त्यो हिसाबले चाहिँ सब होइन सबै आउनुहोस् आउनुहोस् भन्ने स्वागत गर्ने भन्ने खालको उनीहरूले प्रतीक्षा गर्न अलि मिल्दैन थियो। अनि त्यसैले गर्दा चाहिँ प्रभुले भन्नुको कुरामा राम्ररी त्यो निर्देशन ध्यान दिएर त्यही समाजमा त्यही सोचाइ र हेरामा गयो भने चाहिँ उनीहरू निराश पनि हुँदैन्थ्यो, ओ प्रभु के भयो यस्तो होइन, त्यो त्यस्तो हुँदैन थियो त्यसरी सोचेको गयो भने चाहिँ। त्यसैले अब यहाँ पढ्न थाल्छौँ दस अध्यायमा, अब चाहिँ के अरे के गरौँ भने, अब एउटा महत्त्वपूर्ण कुरा छ मैले आज बताउनु पर्ने है, अन्त तपाईँहरू आत्तिनु भएको छैन होला है, पन्ध्र मिनटमा भ्याउनु पर्ला जस्तो के अरे, ल अनि भ्याउन सकिन्छ के अरे। हामी के पढौँ भने अब कुनै कुनै भाग चाहिँ म छोड्छु आजलाई, किन यो दस अध्यायमा छ नि, ठिक छ त्यही गर्नु पर्ला। यो दस अध्यायमा पढ्दाखेरि एउटा एकदमै यो बुझ्नलाई एकदम खाँचो छ, नत्र पनि अलमल हुन्छ यो पढ्दाखेरि। त्यो के भने भविष्य वक्ताको रूपमा पनि प्रभु यीशु बोल्न थाल्नुहुन्छ। अब उनीहरूलाई पठाउँदाखेरि प्रभुलाई थाहा छ यो त सब इन्कार हुने हो, तैपनि पुरै मौका दिनुहुन्छ, अनि उहाँलाई के थाहा छ भने म दोस्रोचोटि आउनै पर्छ होइन, अनि त्यसैले त्यो दोस्रोचोटि उहाँको आगमन हुने बेलाको कुरा पनि गर्नुहुन्छ, अनि त्यो दुईजना चाहिँ छुट्याउनु पर्छ एउटै अध्यायमा छ फेरि। त्यो चाहिँ के भने यसमा दुईटा भाग छ, एउटा भाग चाहिँ दस यो बाह्रजनालाई पठाउँदाखेरिको बारेको निर्देशनहरू छ, त्यो चाहिँ एक पददेखि पन्ध्र पद जुन हामीले पढ्यौँ, तर अब चाहिँ जुन सोह्र पददेखि बयालिस पदसम्म यो बाँकी अध्याय जुन छ, यो त सङ्कष्ट कालमा राज्यको सुसमाचार प्रचार गर्न पठाउने त्यो बेलाको व्यक्तिहरूको लागिको कुराहरू छ। अब म एउटा चित्र बनाउँछु है तपाईँलाई बुझ्नलाई सजिलोस् पनि। त्यसैले दुईटा पहाड बनाउन लागेछु मैले,
सिधा पहाड अनि एउटा मान्छेले चाहिँ उसको आँखा खोलेर हेर्दैछ अनि आँखी भाउ पनि अनि उसले चाहिँ हेर्दाखेरि चाहिँ अलिकति मिल्ने गरी भनौँ उसले चाहिँ हेर्दैछ यसरी गरी भन्छ अनि यहाँ यो दश अध्याय पढ्दा चाहिँ हामीले यसरी हेर्नुपर्ने हुन्छ हामी चाहिँ यो भयो है अनि यहाँ चाहिँ बाह्रजना बाह्र चेलालाई पठाउँदाखेरि भन्नुभएको कुराहरू चाहिँ दश अध्यायको एकदेखि पन्ध्रसम्म छ है तर सोह्रदेखि बयालिससम्म पढ्न थाल्यो भने त हामीले के थाहा हुन्छ यो त बाह्रजना मिल्दैन जस्तो नि यो कुरा अनि यहाँनिर यो बाह्रजना भन्दा अलिक फरक फरक कुरा छ है अनि यो चाहिँ कुन बेलाको कुरा भने सङ्कष्टकाल सङ्कष्टकालको जुन समय छ त्यो बेलामा जुन राज्यको सुसमाचार फेरि प्रचार गरिन्छ अब कस्तो भने राज्य के अरे परमे स्वर्ग राज्य नजिकै आएको छ भनेर उनीहरूले प्रचार गरे है प्रभुलाई थाहा थियो इन्कार गरिनेछ उहाँलाई क्रुसमा टाङ्गिन्छ त्यसैले मेरो दोस्रो आगमन हुनुपर्छ दोस्रो आगमन चाहिँ यहाँ आउने हो है दोस्रो आगमन त्यसैले दोस्रो आगमन हुनुभन्दा अगाडिको सात वर्षको समयमा चाहिँ फेरि प्रचार गरिनेछ बिचमा चाहिँ के हुनेछ त बिचमा चाहिँ लगभग 2000 वर्ष भइसक्यो 2000 वर्षको अहिलेको मण्डली अनि यसलाई हामीले सजिलोलाई मण्डली युग भनौँ है हामी चाहिँ यहाँ छौँ अहिले हामी चाहिँ यहाँ छौँ यहाँ हामी विश्वासी रह्यौँ यो बेसीमा तर यहाँबाट हेर्दाखेरि चाहिँ उनीहरूलाई त थाहा थिएन उनीहरू त अब स्वर्ग राज्य नजिकै छ होइन भनेर एकदम उत्साह साथ उनीहरूले प्रचार गरेको थियो प्रभुलाई थाहा थियो इन्कार हुन्छ अनि पछि
त्यसैले यो कसरी थाहा छ यो साँच्चै यो पछि यो सङ्कष्टकाल महासङ्कष्टकालमा हुने कुरा हो भनेर त्यसैले केही कुराहरू बाँड्छु है सोह्र पददेखि हामी पढौँ अनि पहिला चाहिँ सोह्रदेखि पच्चिस पदसम्म सरस्वती पढौँ है ठिक छ है हेर म तिमीहरूलाई भेडा चाहिँ ब्वाँसोहरूका बीचमा पठाउँछु यसकारण तिमीहरू साँपहरू जस्तै चतुर र ढुकुरहरू जस्तै सोझो हो तर मानिसहरूसँग होसियार हो किनकि तिमीहरूले तिमीहरूलाई सभा के अरे महासभाहरूमा सुम्पिदिनेछन् र तिनीहरूले आफ्ना सभाघरहरूमा तिमीहरूलाई के लाउनेछन् कोर्रा लाउनेछन् अब विचार गरिदिनुहुन्छ बाह्र चेलालाई भाते जस्तो है पढ्दै जाउँ अठार पद अनि मेरा कारणले तिनीहरू शासक र राजाहरूको सामु तिनीहरू र अन्य जातिहरूका निम्ति साक्षी हुनलाई ल्याइनेछौ यो दसजनालाई बाह्रजनालाई पठाउँदाखेरि यो भएको थियो र है त्यसरी यहाँ के पाइसक्यो भने फरक व्यक्तिहरूको कुरा भइरहेछ बाह्रजनाको कुरा होइन अब चाहिँ यहाँ पढ्दाखेरि यो बाह्रजना हुन सक्दैन किनभने अनि यहाँ पढ्दै जाउँ के अरे समय जोगाउनु परिरहेछ मैले है त्यसैले फरक व्यक्तिहरू हुन् भनेर तेइस पदमा पनि हेर्नु एकैचोटि हामीलाई है तेइस पदमा तर जब तिमीहरूले तिमीहरूलाई यस सहरमा सताउला तब तिमीहरू अर्कोमा भाग किनभने म तिमीहरूलाई साँचो भन्दछु मानिसका पुत्र के नगरुन्जेल नहुन्जेल तिमीहरू कुनै रीतिले पनि इजरायलका सहरहरू घुमिसकेका हुने छैन यो त प्रभुको दोस्रो आगमन उहाँको उहाँ नहुन्जेल भनेको उहाँको दोस्रो आगमन कुरा गर्दै त्यसैले फरक व्यक्तिहरूको कुरा गरिदिनुहुन्छ एक बाह्र चेला होइन अनि अर्को चाहिँ फरक समयको कुरा गर्दै हुनुहुन्छ भन्ने पनि यहाँ छ अब बाह्र चेलालाई पठाउनु भएको त इसाई सम्बत 30 एडी 30 होइन तर यही 22 र 23 पद पढेर हामीले के बुझ्यौँ भने यो त प्रभु यीशुको दोस्रो आगमनको ठिक अगाडिको कुरा हो त्यस्तै गरी फरक व्यक्ति फरक समय अनि व्याकरणमा काल भन्छ क्या काल भन्नाले चाहिँ के अरे भूतकाल वर्तमानकाल भविष्यकाल बुझ्नुहुन्छ है। अनि भाषामा चाहिँ जब के अरे शब्दले नै थाहा हुन्छ कि यो चाहिँ पछि हुने कुरा हो भनेर। एकदेखि पन्ध्रमा चाहिँ भविष्यकाल प्रयोग भाषामा, सोह्रदेखि बयालिसमा पढ्यो भने चाहिँ भविष्यकाल एकदम प्रयोग हुन थाल्छ। अब जस्तो कि उदाहरणको लागि चाहिँ सत्र पदमा हेऱ्यो भने, तर मानिसहरूसँग होसियार हो किनकि तिनीहरूले तिमीहरूलाई महासभाहरूमा सुम्पिदिनेछन् भविष्यकाल। अठार पद कोरा लाउनेछन् ए अठार पदमा चाहिँ ल्याइनेछौ साक्षी हुनलाई। अब हेर्नु न के अरे एक्काइस ठिक एक्काइस पदमा हेर्नुहोस् त, अनि भाइले भाइलाई र बाबुले छोरालाई मृत्युका निम्ति सुम्पिदिनेछन्, अनि छोराछोरीहरू बाबु आमाको विरुद्धमा उठ्नेछन् र उनीहरूलाई मार्न लाउनेछन्। सबै भविष्यकालको निकै प्रयोग भइरहेछ। अनि अर्को चाहिँ श्रोताहरू, उनीहरूले प्रचार गर्ने श्रोताहरू पनि अब बदलिएको छ। यहाँ चाहिँ उनीहरूले इजरायललाई मात्र प्रचार गर्नुपर्ने थियो होइन, अघि नै पढ्यौ नि, अरू कहीँ पनि हुन्छ। तर यहाँ त के पाउँछन्, जस्तै अठार पदमा यहाँ भनेको छ, अनि मेरो कारणले तिमीहरू शासक र राजाहरूको सामु, फरक फरक राष्ट्रहरूको राजाहरूको सामु तिनीहरू र कसका निम्ति भनेछ, यहाँ त अन्य जातिहरूका निम्ति साक्षी हुनलाई ल्याइनेछ। त्यसैले यसरी चाहिँ यो फरक चाहिँ बुझ्न आवश्यक छ, यो दश अध्याय बुझ्ने हो भने। त्यसैले गर्दा अब मैले चाहिँ यहाँ रोक्नु पर्ला, अनि दश अध्यायको अलिकति बाँकी भाग भोलि गर्न सक्छ। हुन्छ त, हामीले देख्यौँ आठ नौ अध्याय, आठ नौ दश अध्यायमा के देख्यौँ, मसीह राजाले चाहिँ प्रभु येशूले चाहिँ म नै इजरायलको राजा मसीह हुँ भनेर अधिकार देखाउँदै हुनुहुन्छ, अधिकार सहित पठाउँदै पनि हुनुहुन्छ यहाँ। अनि इजरायलले चाहिँ राम्रो गर्नेछ उनीहरूको प्रतिक्रिया। हुन्छ, प्रार्थना गरौँ।